यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मक्सिर चारमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्ष तर्फका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान। देशभरबाट करिब 300 को उम्मेद्वारी फिर्ता। बागी उम्मेद्वार प्रस्तावक र समर्थकलाई नेपाली कंग्रेसद्वारा 5 वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी निष्कासन। स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने। बाराको प्रसौनीमा 3 जनाको हत्या गरी शव फालिएको अवस्थामा भेटियो र पेट्रोलियम पदार्थको उत्पादन घटाए साउदी अरेबियालाई त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनी।
ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ल, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आगामी मक्सिर चारमा हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेद्वारको हिजो अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिएको छ। सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा हिजो अन्तिम नामावली प्रकाशन गरिएको र हिजै निर्वाचन चिन्ह समेत प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार उम्मेद्वारलाई मनोनयन फिर्ता लिन हिजो बिहान 10 देखि 1 बजेसम्मको समय दिइएको थियो र 1 बजेदेखि 3 बजेसम्म उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको थियो। उम्मेद्वारलाई मनोनयन फिर्ता लिन दिएको समयमा देशभरबाट 300 भन्दा बढ़ीले मनोनयन फिर्ता लिएको प्रारम्भिक विवरण प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ। नेपाली कंग्रेसले बागी उम्मेद्वार, तीनका प्रस्तावक र समर्थकलाई 5 वर्षका लागि निष्कासन गरेको छ। कांग्रेसले पार्टीका आधिकारिक उम्मेद्वार लगायत सत्तारूढ़ गठबन्धन दल तथा मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका बीच भएको सहमति अनुसारका आधिकारिक उम्मेद्वार विरूद्ध उम्मेद्वारी दिई तोकिएको मिति र समयभित्र आफ्नो उम्मेद्वारी फिर्ता नलिएका बागी उम्मेद्वार र तीनको प्रस्तावक र समर्थकलाई कांग्रेसको सदस्य समेत नरहने गरी 5 वर्षका लागि निष्कासन गरिए को मुख्य सचिव कृष्ण प्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। आगामी मक्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा भाग लिने प्रयोजनका लागि निर्वाचन आयोगमा 86 दल दर्ता भए पनि 57 दलले मात्र प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका छन्। प्रतिनिधि सभातर्फ 57 दलले उम्मेद्वारी दिएको आयोगले जनाएको छ। प्रदेशसभातर्फ भने प्रत्येक प्रदेशमा प्रत्यक्षतर्फ उम्मेद्वारी दिने दलको संख्या फरक छ। प्रदेश 1मा 30, मधेसमा 37, बागमतीमा 32, गण्डकीमा 23, लुम्बिनीमा 25, कर्णालीमा 16 र सुदूरपश्चिममा 20 दलले प्रदेशसभातर्फको प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका छन्। आयोगमा दर्ता भएका दलको संख्या भने 116 रहेको सहायक प्रवक्ता सूर्यप्रसाद अरियालले जानकारी दिनुभयो। दर्ता भएका सबै दलले आगामी निर्वाचनमा भाग नलिने पनि उहाँले बताउनुभयो। मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेद्वारी दिनुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ निर्विरोध हुनुभएको छ। प्रदेशसभा सदस्यका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर 6 स्वतन्त्र उम्मेद्वारी दिनुभएका मन्त्री गुरूङ अर्का स्वतन्त्र उम्मेद्वार दोर्जे लामा गुरूङले उम्मेद्वारी फिर्ता लिएसँगै निर्विरोध हुनुभएको हो। प्रदेशसभा सदस्यका लागि मनाङ निर्वाचन क्षेत्र नम्बर 6 स्वतन्त्र उम्मेद्वारी दिनुभएका लामाले हिजो उम्मेद्वारी फिर्ताको निवेदन दर्ता गराउनु भएको थियो। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनमा परिचालित हुने पर्यवेक्षकले कुनै दल र उम्मेद्वारको पक्ष वा विपक्षमा प्रस्तुत भएको पाइएमा मान्य नहुने बताउनु भएको छ। आगामी मक्सिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन पर्यवेक्षण संस्थाहरूका लागि हिजो आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनहरूमा केही पर्यवेक्षकहरू दल र उम्मेद्वारका पक्षमा प्रस्तुत भएको पाइएकाले त्यस्तो नगर्न आग्रह गर्नुभएको हो। निर्वाचन आचार संहिता 2079 पालना गरेर पर्यवेक्षकले आफ्नो दायित्व निर्वाह गरी आयोगलाई निर्वाचन व्यवस्थापनमा सघाउन समेत उहाँले आग्रह गर्नुभयो। कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम पौडेलले पर्यवेक्षक संस्थाले निर्वाचन आचार संहितामा ध्यान दिएर आफ्ना पर्यवेक्षकलाई प्रशिक्षित गर्न आग्रह गर्नुभयो। प्रशिक्षणमा निर्वाचनका लागि पर्यवेक्षण गर्न आवेदन दिई अनुमति पाउने 43 संस्थाका प्रतिनिधि सहभागी छन्। स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने भएका छन्। आगामी प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचार संहिता 2079 ती पदाधिकारीले आफू निर्वाचित भएको स्थानीय तह बाहेकको स्थानमा कुनै उम्मेद्वारको पक्षमा प्रचार प्रसार गर्न चाहेमा सरकारी साधन, स्रोत, सवारी साधन, सुरक्षाकर्मी आदिको प्रयोग नगरी मात्रै गर्न पाइने व्यवस्था छ। निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गर्नुभएको विज्ञप्तीमा आचार संहिता विपरीत आफू बहाल रहेको स्थानीय तहमा कुनै उम्मेद्वारका पक्षमा प्रचार प्रसार कार्यमा संलग्न भएको भन्ने उजुरी आएको तथा आयोगको अनुगमनबाट समेत देखिएकाले स्पष्टीकरण सोधी कार्यवाही गर्न जिल्ला अनुगमन समितिलाई निर्देशन दिएको जनाइएको छ। आयोगले स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले निर्वाचन आचार संहिता विपरीत कार्य गरेको पाइएमा निर्वाचन आयोग ऐन 2073 दफा 23 बमोजिम निजलाई कार्यवाही गर्न स्पष्टीकरण सोधी तत्काल कार्यवाहीको प्रक्रिया अघि बढ़ाउन जिल्ला आचार संहिता अनुगमन समितिका अधिकृतलाई निर्देशन दिएको हो। साथै सोको सम्पूर्ण विवरण तत्काल जिल्ला आचार संहिता अनुगमन समिति र आयोगमा पठाउने र कार्यवाही प्रक्रिया अगाडि बढ़ाउन आवश्यकता अनुसार जिल्ला आचार संहिता अनुगमन समिति तथा निर्वाचन कार्यालयले आवश्यक सहजीकरण र सहयोग गर्न भनिएको छ। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा पश्चिम नेपालमा परेको भारी वर्षाका कारण उत्पन्न विपज्जन्य घटना र त्यसबाट निम्त्याएको जनधनको क्षतिका बारेमा समीक्षा गरिएको छ। बैठकमा मुख्यत कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढ़ी पहिरोले पुर्याएको क्षतिका साथै आगामी मक्सिर 4 गतेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनबारे छलफल भएको गृह मन्त्रालयले जनाएको छ। बैठकमा गृहमन्त्री खाँडले जुम्ला, मोगु र कालीकोटमा बाढ़ी र पहिरोले पुर्याएको जनधनको क्षतिको स्थलगत अवलोकन गरी रिपोर्ट पेश गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन निर्देशन दिनुभयो। टोलीको समन्वय गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई जिम्मेवारी दिएको गृह मन्त्रालयका प्रवक्ता फणेन्द्रमणि पोखरेलले जानकारी दिनुभयो। सरकारले तत्कालका लागि उपलब्ध गराउनुपर्ने राहत उपलब्ध गराइरहेको र दीर्घकालीन समाधानका लागि टोलीको रिपोर्ट आएपछि रणनीति बनाएर अघि बढ़ने गृहमन्त्री खाँडले बताउनुभयो। बैठकअघि गृहमन्त्री खाँडलाई मुगु र जुम्लाको टोलीले बाढ़ी र पहिरोले पुर्याएको क्षतिबारे ध्यानाकर्षण गराएको थियो। त्यस्तै बैठकमा प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधली रहित रूपमा सम्पन्न गर्न कसरी अगाडि बढ़न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको गृह मन्त्रालयले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गैर आवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता दिन विलम्ब गर्न नहुने बताउनु भएको छ। गैर आवासीय नेपाली दिवस एवं गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभाको हिजो काठमाण्डुमा आयोजित समापन कार्यक्रममा अध्यक्ष ओलीले गैर आवासीय नेपालीलाई नेपालको समृद्धिका लागि लगानी गर्न आग्रह गर्नुहुँदै लगानीको व्यवधान हटाइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। उहाँले भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीमा गैर आवासीय नेपालीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो। दुई दिनसम्म चलेको साधारण सभा हिजो 10 बुधे काठमाण्डु घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। रेडियो नेपालबाट 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब अन्य बाँकी समाचार। बाराको प्रसौनी गाउँपालिका 5 प्रष्टोका स्थित खोलाको किनारमा 3 जनाको हत्या गरी शव फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रष्टोका गाउँभन्दा करिब 2 किलोमिटर टाढाको ठोरा खोलाको किनारमा हिजो दिउँसो प्रष्टोका टोलकै दिपेन्द्र चौधरीकी 25 वर्षीय श्रीमती सुजाता चौधरी, छोरी 3 वर्षकी ताहिरा चौधरी र छोरा 16 महिनाका राजवीर चौधरीको हत्या गरी फालिएको अवस्थामा शव भेटिएको बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो। पत्नी र छोराछोरीको हत्या गरी फरार भएको आशंकामा दिपेन्द्रलाई प्रहरीले खोज्ने क्रममा उनी घाइते अवस्थामा फेला परेकाले उपचारका लागि अस्पतालमा भर्ना गरिएको पनि प्रहरीले जनाएको छ। हत्या कसले र किन गरेको भन्ने विषयमा अझै एकिन कारण खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो। कालीकोटमा बाढ़ी पहिरोका कारण 1500 घरमा क्षति पुगेको छ। जिल्ला विपद व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढ़ी पहिरोले जनधनमा ठूलो क्षति पुगेको छ। सयौं परिवार विस्थापित भएका छन्। जिल्लाको तिला गुफा नगरपालिका 4 राचुली गाउँमा बाढ़ी पहिरोले 12 घर भत्किएर पूर्ण रूपमा क्षति भएको र 12 घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। 204 घरधुरी रहेको राचुली गाउँमा पहिरोले 104 घरमा आंशिक क्षति पुगेको नगरपालिकाका उपप्रमुख महेन्द्र बहादुर साईले जानकारी दिनुभयो। राजकोट नगरपालिकाका विभिन्न ठाउँमा पहिरोले 105 घरमा र खाँडाचक्र नगरपालिकाका 200 घरमा क्षति पुगेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। सान्नी त्रिवेणी गाउँपालिकामा 200 घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष मोहन बहादुर केसीले बताउनुभयो। बाँकेको राप्ती सोनारी गाउँपालिका 2 झुरी खोलामा हिजो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने जीपमा सवार अन्य 3 यात्रु घाइते भएका छन्। मृत्यु हुनेमा जीप चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 4 55 वर्षीय कृष्ण प्रसाद खतिवड़ा रहेको जिल्ला प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले हिमाल आरोहण लगायत विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकहरूलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको छ। पर्यटन विभागसहित मन्त्रालय मातहतका निकाय र सुरक्षा निकायका अधिकारीहरूलाई मन्त्री श्रेष्ठले विपदमा परेका विदेशी नागरिक तथा पर्यटकलाई तत्काल उद्धार गर्न निर्देशन दिनुभएको हो। निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पर्यटकहरू बीच बाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका कतिपय पर्यटकलाई उद्धार गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो। अझै हिमाल आरोहण लगायत विभिन्न क्षेत्रमा पर्यटक अलपत्र भएको सूचना आएपछि मन्त्री श्रेष्ठले उनीहरूलाई तत्काल उद्धारको व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। मनाङ, गोर्खा, मुस्ताङ र उपल्लो डोल्पा लगायत हिमाली क्षेत्रमा पर्यटकहरू पुगेका छन्। निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण उनीहरू बीच बाटोमै अलपत्र परेका छन्। बागमती प्रदेशमा डेंगू संक्रमणबाट साउन महिनादेखि हालसम्म 27,750 जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। त्यस्तै डेंगू रोगको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म 21 जनाको मृत्यु भएको छ। बागमती प्रदेशका 13 जिल्ला मध्ये संक्रमणबाट काठमाडौँमा सबैभन्दा बढ़ी प्रभावित भएका छन् भने रसुवा सबैभन्दा कम प्रभावित भएको निर्देशनालयले जनाएको छ। काठमाडौँमा 11,467 र रसुवामा 7 डेंगू रोगबाट संक्रमित भएको पनि निर्देशनालयले जानकारी दिएको छ। करिब एक सातासम्म निरन्तर परेको वर्षाले बाँकेसहित पश्चिम तराईमा पाकेर भित्राउने बेलाको धानबालीमा सबैभन्दा बढ़ी क्षति पुर्याएको छ। गएको वर्ष पनि वर्षाले धानबालीमा ठूलो क्षति पुर्याएको थियो। अघिल्लो वर्षको क्षतिपूर्ति नपाउँदै यो पटक पनि पाकेर काटेको धान खेतमै डुबेपछि किसान चिन्तित बनेका छन्। नेपालगंजबाट नवीन गिरीको यो रिपोर्ट।
बाँकेको बोगटिया गाउँका सुभाष वर्माले काटेर भित्र्याउने तयारी अवस्थामा राखिएको धान अविरल वर्षाले डुबाइदिएको छ। उहाँले हिलामे खेतमा थ्रेसर लगेर धान झार्ने प्रयास गर्नुभएको थियो, तर निरन्तरको वर्षाले धान खेत डुबाएको छ।
पानीले धान पूरा भिजे छ, अर्को साल पनि यस्तै भयो थियो, यो साल पनि यस्तै छ।
हिर्मिनियाका गुलाब हुसेनका आँखा 3 ओभाएका छैनन्। तयारी अवस्थामा रहेको धान खेती चुल्लोमा डुबेपछि 13 परिवार कसरी पाल्ने भन्नेमा उहाँको चिन्ता छ। त्यस्तै पीड़ा संजय वर्माको पनि छ। पाक्नै लागेको धान बाली वर्षाले सखाप्त बनायो नै एक हप्ता अघि छरेको तोरी खेती पनि चौपट भएको छ।
राप्ती नदीले त धान बाली नाश भएछ, हजारौं हजार बिघा धेरै तिल थियो, तिल पनि नाश भइसक्यो। तोरी पनि बिजाई गरेका थियो, अस्ति घाम भएको बेलामा तोरी पनि बिजाई गरेका थियो, कम्तीमा 100-200 बिघा त्यो पनि नाश भइसकेका थियो।
बाँकेका अधिकांश किसानले असारमा रोपेको धान काटेर खेतमा राखेका थिए, तर लगातारको वर्षाका कारण धानबाली नष्ट भएको छ। खास गरी डुडुवा, नरैनापुर र राप्ती सुनारी गाउँपालिकामा बाढ़ीले सबैभन्दा बढ़ी क्षति गरेको छ। डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले करिब 95% धानबाली वर्षाले नष्ट गरेको बताउनुहुन्छ। गत वर्ष धान खेतीमा भएको क्षतिका कारण उत्पादन समेत कम भएको थियो। यो वर्ष पनि उत्पादन घट्ने र मूल्य आकाशिने सम्भावना बढ़ेको छ।
सूचना प्रविधिको विस्तार र प्रयोग बढ़दै गइरहेको अवस्थामा चिठी पत्र आदान प्रदानको पुरानो माध्यम हुलाक सेवाको प्रयोगमा कमी आएको छ। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
संचार तथा सूचना प्रविधि मन्त्रालय अगाडि रहेको सिंहदरबार हुला काउन्टरमा 6 जना हलकराहरू कार्यरत छन्। त्यसमध्ये 5 जना हलकरालाई एक मन्त्रालयको चिठी अर्को मन्त्रालयमा ओसार पसार गर्न भ्याइ नभ्याइ हुने गर्छ। त्यही काउन्टरमा कार्यरत 1 जना हलकराले काठमाडौँ महानगरमा चिठी पत्र ल्याउने लाने काम गर्नुहुन्छ। काउन्टरले 12 वटा मन्त्रालयसँग त सम्झौता गरेर नै हुलाक सेवा दिँदै आएको छ। त्यसबाहेक सिंहदरबार भित्र रहेका प्रायजसो सबै मन्त्रालय र अरू निकायका चिठी पत्र पनि त्यही काउन्टरमा आउने गर्छन्। सिंहदरबार भित्रका मन्त्रालयबाट मन्त्रालयमै जाने दैनिक जसो 50-60 वटासम्म चिठी पत्र हुलाकबाटै ल्याउने लाने गरिन्छ। काउन्टरमा हलकराको काम गर्दै आउनुभएकी सपना ढकाल:
मन्त्रालयबाट मन्त्रालय कहिले 50-60 वटा पनि हुन्छ।
सिंहदरबारमा रहेको हुलाक काउन्टरमा दिनको कम्तीमा एउटा मन्त्रालयको 10 वटासम्म चिठी आउने गर्छ। काउन्टरमा कार्यरत लक्ष्मी प्रसाद उपाध्याय प्राय सबै मन्त्रालयबाट चिठीहरू आइरहने र सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको हुने गरेको बताउनुहुन्छ।
सबै मन्त्रालयबाट दिनो जसो चिठी आइरहेको छ हामीले सम्झौता भए अनुसार, सम्झौता नभएको अन्य मन्त्रालयबाट पनि चिठी पत्र दैनिक जसो आइरहेको 10 वटासम्म एउटा मन्त्रालयबाट भनौँ, धेरै आउने भनेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको, त्यसपछि अर्थ मन्त्रालयको धेरै।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बाहेक अरू मन्त्रालय सिंहदरबारमै छन्। ती मन्त्रालय बीच चिठी पत्र आदान प्रदान गर्न छेवैमा रहेको हुलाक सेवा काउन्टरले सहजता थपेको छ। हुन त हुलाक सेवा चिठी पत्र आदान प्रदान गर्ने पुरानो माध्यम हो। मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको भए पनि कागजमा लेखिएको कुरालाई प्रमाणको रूपमा हेरिने र डिजिटल हस्ताक्षर लागू भइ नसकेका कारण पनि परम्परागत रूपमै चिठी पत्र आदान प्रदानको चलन कायम रहेको बताउनुहुन्छ संचार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सेवन्तक पोखरेल:
हामीले पूर्ण रूपमा चाहिँ अब डिजिटल सिग्नेचर लागू गरिसकेका छैनौँ, त्यसले गर्दा पनि चिठी पत्रमा व्यक्तिगत हस्ताक्षर आवश्यकता पर्छ, प्रमाणका लागि पनि कागज पत्र नै आवश्यकता पर्छ। त्यो कारणले गर्दाखेरि नै परम्परागत रूपमा जुन चिठी पत्र आदान प्रदान हुने जुन प्रचलन थियो त्यो यद्यपि रहेको पाइन्छ।
पहिले इन्टरनेट नभएको समयमा खबर आदान प्रदान गराउने माध्यमका रूपमा हुलाकको जन्म भएको इतिहास छ। अहिले भने इन्टरनेट र सूचना प्रविधिको पहुँच शहरदेखि गाउँसम्म पुगेका कारण व्यक्तिगत प्रयोजनका चिठी पत्र आदान प्रदानमा कमी आएको छ। तर कागजमा लेखिएको चिठी पत्रलाई आधिकारिक मानिने परम्परा र सरकारी कार्यालयहरूमा डिजिटल हस्ताक्षर लागू नभएका कारण पनि चिठी पत्रका लागि हुलाकको प्रयोग हुँदै आएको छ। यसोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
अब के अन्तर्राष्ट्रिय समाचार: साउदी अरबले पेट्रोलियम पदार्थको उत्पादन घटाए त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिनुभएको छ। साउदी अरब र रूसको नेतृत्वमा पेट्रोलियम पदार्थ उत्पादन गर्ने प्रमुख मुलुकले उत्पादन घटाउने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति बाइडेनले चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यम अल जजिराले जनाएको छ। अमेरिकाको दबावका बीच साउदी अरब लगायतका पेट्रोलियम पदार्थ उत्पादकहरूले प्रतिदिन 20 लाख ब्यारेल पेट्रोलियम पदार्थ कटौती गर्ने निर्णय गरेका हुन्। तर केन्द्रीय ब्याङ्कहरूले ब्याजदर बढ़ाएको र विश्व आर्थिक मन्दीको खतरालाई ध्यानमा राखेर पेट्रोलियम बजारलाई स्थिर राख्न उत्पादन कटौती गर्नु परेको साउदी अरबको भनाई छ। यसले विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि नहुने दावी पनि साउदी अरबले गरेको छ। अफ्रिकी राष्ट्र गाम्बियामा भारतबाट निर्यात भएको खोकीको औषधिले 70 जना बालबालिकाको मृत्यु भएको भन्ने विषयमा अनुसन्धान शुरू भएको छ। गाम्बियामा खोकीको झोल औषधि खाएका बालबालिकाहरूको किडनी बिग्रिएर ज्यान गएको पत्ता लागेपछि विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले 4 वटा कम्पनीका औषधिहरूमाथि प्रतिबन्ध लगाएको छ। भारतीय अधिकारीहरूले मैदेन फार्मास्युटिकलले उत्पादन गरेको सो औषधि गाम्बियामा मात्र निर्यात भएको पाइएको बताएका छन्। चीनको सत्तारूढ़ कम्युनिष्ट पार्टीले वर्तमान राष्ट्रपति शी जिनपिङलाई तेस्रो कार्यकाल पनि निरन्तरता दिने अनुमान गरिएको छ। सन् 2018 दुई कार्यकाल मात्र नेतृत्व गर्न पाउने प्रावधान हटाइसकिएकाले राष्ट्रपति शीले चिनिया पार्टी र सरकारको नेतृत्व पुनः गर्नुहुने सम्भावना बढ़ेको हो। 69 वर्षीय शी चिनिया इतिहासमा माओ सेतुङ पछिकै दोस्रो शक्तिशाली नेताका रूपमा उदाउनु भएको छ। यही अक्टोबर 16 बेजिङमा हुने चिनिया कम्युनिष्ट पार्टीको बैठकले सो सम्बन्धी निर्णय लिनेछ। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रसियाले पछिल्लो पटक बढ़ाएको श्रृंखलाबद्ध आक्रमणको प्रत्युत्तरमा थप नाकाबन्दीहरू लगाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गर्नुभएको छ।
कृषि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हाल विभिन्न मन्त्रालय अन्तर्गतका निकायहरूमा 42,934 मेट्रिक टन डीएपी मल मौजदात रहेको जनाएको छ। मन्त्रालयले 7,980 मेट्रिक टन युरिया र 4,322 मेट्रिक टन पोटास मल हाल मौजदात रहेको उल्लेख गरेको छ। मन्त्रालयले चालू आर्थिक वर्षका लागि जम्मा 1,00,000 मेट्रिक टन मलको ग्लोबल टेन्डर आह्वान गरेको मध्ये 30,000 मेट्रिक टन युरिया मल प्राप्त भई धानको टप ड्रेसिङमा प्रयोग भएको र 40,000 मेट्रिक टन डीएपी प्राप्त भइरहेको जनाएको छ। मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले बाँकी 30,000 मेट्रिक टन युरिया विशाखापट्टनम बन्दरगाहमा ब्यागिङ भएर रेलवे रिसिभ प्राप्त गर्ने क्रममा रहेको र 30,000 मेट्रिक टन युरिया सरकारदेखि सरकार प्रावधान अन्तर्गत किन्नको लागि भारत सरकारलाई खरिद आदेश पठाएको जानकारी दिनुभयो। नयाँ स्टक ब्रोकरको लाइसेन्स लिनका लागि बुधबारसम्ममा 21 कम्पनीले आवेदन दिएका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार आवेदन दिनेहरूमा 20 करोड़ चुक्ता पुँजीको ब्रोकर कम्पनी स्थापनाका लागि बढ़ी आवेदन परेका छन्। नेपाल धितोपत्र बोर्डले नयाँ स्टक ब्रोकरको न्यूनतम चुक्ता पुँजी कामको प्रकृति हेरी 20 करोड़देखि 150 करोड़ रूपियाँसम्म तोकेको छ। बोर्डका अनुसार सामान्य शेयर कारोबार गर्ने स्टक ब्रोकर कम्पनी खोल्न 20 करोड़ रूपियाँ चुक्ता पुँजी चाहिनेछ भने मार्जिन लेन्डिङ एडभाइजरी सेवा समेत ब्रोकर कम्पनी खोल्न 60 करोड़ रूपियाँ र आफ्नै नाउँमा शेयर खरिद बिक्री गर्न मिल्ने एवं स्टक डिलरको समेत काम गर्न सक्ने गरी ब्रोकर कम्पनी खोल्न 1,50 करोड़ रूपियाँ चुक्ता पुँजी चाहिने व्यवस्था रहेको छ। नयाँ स्टक ब्रोकरको लाइसेन्स लिनका लागि असोज 31 गतेसम्म आवेदन दिइसक्नुपर्नेछ। नेपालगंज क्षेत्रमा करिब 40 करोड़ रूपियाँ बराबरको झण्डै 1,000 टन जड़ीबुटी भारत निकासी नहुँदा व्यवसायहरू मर्कामा परेका छन्। भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा दर्ता भएपछि जड़ीबुटी भारत निर्यात हुने गरेको भए पनि हाल त्यस्तो प्रक्रिया अवरूद्ध भएको छ। व्यवसायी रविन्द्रनाथ शुक्लाले आफ्नो मात्रै करिब 1 करोड़ बराबरको उत्पादन थन्किएर रहेको उल्लेख गर्नुभयो। जड़ीबुटी व्यवसायी संघका अनुसार बाँकेमा जड़ीबुटी सम्बन्धी साना र ठूला गरेर 12 उद्योगहरू सञ्चालन छन्। गत वर्ष 5,000 टन जड़ीबुटी निर्यात गरेको संघले यस वर्ष हालसम्म 2,000 टन मात्र जड़ीबुटी निर्यात गरेको जनाएको छ। सामान चेक जाँच गर्ने एक्स रे मेसिन स्थापना तथा जडान नहुँदा यात्रीहरू समस्यामा परेका छन्। छुट्टै सेड बनाएर एक्स रे मेसिन राख्नुपर्ने भए पनि त्यसको अहिलेसम्म व्यवस्थापन हुन नसकेको विमानस्थलका प्रमुख सुरेश खनालले बताउनुभयो। मेसिन आएको 3 महिना बितिसक्दा पनि प्रयोगमा नआएपछि प्रहरीलाई सुरक्षा जाँचमा समस्या भएको छ। कर्णाली र सुदूरपश्चिमका 5 जिल्लामा उडान हुने नेपालगंज विमानस्थलबाट सामानको ढुवानी अत्यधिक हुने गरेको छ।
अब खेल समाचार।
नौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ। पोखरामा बुधबार भएको खेलमा नेपाल पुलिस क्लबले प्रदेश एकलाई 118 रनले पराजित गरेको छ। पुलिसले दिएको 159 रनको लक्ष्य पछ्याएको प्रदेश एकले 20 ओभरमा 8 विकेट गुमाएर 40 रन मात्र बनाउन सक्यो। त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले 20 ओभरमा 3 विकेट गुमाएर 158 रन जोडेको थियो। जितसँगै पुलिस 4 अंक जोड्दै समूह बीको शीर्ष स्थानमा कायम रहेको छ। प्रदेश एक 2 खेलमा 1 अंक जोडेर तेस्रो स्थानमा रहेको छ। अर्को खेलमा लुम्बिनी प्रदेशले पहिलो जित निकालेको छ। खेलमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई 104 रनको अन्तरको विशाल जित निकालेको हो। टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा 6 विकेट गुमाउँदै 127 रन बनाएको थियो। 128 रनको लक्ष्य पछ्याएको कर्णालीले 8.3 ओभरमा सबै विकेट गुमाउँदै 23 रनमा समेटियो। यसअघि लुम्बिनी र प्रदेश एक बीचको खेल वर्षाका कारण रद्द भएको थियो। महिला क्रिकेटमा 9 टोलीको सहभागिता रहेको छ। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। समूहको शीर्ष 2 टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। समूह एमा एफईएफ क्लब, मधेस प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ। समूह बीमा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश एक र लुम्बिनी प्रदेश रहेको छ। गण्डकी प्रदेशमा आयोजना हुने 9 राष्ट्रिय खेलकुदको उद्घाटनमा प्रज्वलन गरिने ओलम्पिक फ्लेम, ओलम्पिक टर्च बुधबार लुम्बिनी लगिएको छ। उमेश मास्केको संयोजकत्वमा रहेको ओलम्पिक टोलीले ओलम्पिक टर्च काठमाडौँबाट लुम्बिनी पुर्याएर 9 राष्ट्रिय खेलकुदको आयोजना स्थल गण्डकी प्रदेशको राजधानी पोखरा ल्याइने भएको हो। नेपाल ओलम्पिक कमिटी एनओसीका महासचिव निरेन राज श्रेष्ठले टोलीलाई बुधबार त्रिपुरेश्वरी स्थित राष्ट्रिय खेलकुद परिषद राखेको मुख्यालयबाट ओलम्पिक टर्च हस्तान्तर गरेर विदाई गर्नुभयो। लुम्बिनी विकास कोषको सहकार्यमा बिहिबार बिहान लुम्बिनीको शान्ति दिव अगाडि ओलम्पियन टर्चका साथ कार्यक्रम गरिने नेपाल ओलम्पिक संघका महासचिव राजेन्द्र भण्डारीले जानकारी दिनुभयो।
खेलपछि अब मौसम। आज देशको पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहनुका साथै प्रदेश एक बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:03 भयो भने सूर्यास्त भरे साँझ 5:38 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। मक्सिर चारमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान, देशभरबाट करिब 300 उम्मेद्वारी फिर्ता, बागी उम्मेद्वार प्रस्तावक र समर्थकलाई नेपाली कंग्रेसद्वारा 5 वर्षका लागि पार्टीको सदस्यता समेत नरहने गरी निष्कासन, स्थानीय तहमा निर्वाचित कार्यपालिकाका पदाधिकारीले आफू निर्वाचित भएको पालिकाभित्र कुनै पनि उम्मेद्वारको पक्ष विपक्षमा प्रचार प्रसारमा संलग्न हुन नपाउने, बाराको प्रसौनीमा 3 जनाको हत्या गरी शव फालिएको अवस्थामा भेटियो र पेट्रोलियम पदार्थको उत्पादन घटाए साउदी अरेबियाले त्यसको परिणाम भोग्नुपर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनी। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।